أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اب یہ کسی غیر ملک سے ایک سوال ای میل کے ذریعے موصول ہوا ہے کہ حضرت عیسیٰ علیہ السلام آسمان پر اٹھائے جانے سے پہلے یا ان پر جسمانی تشدد ہوا, یہی تشدد میرے خیال میں کافی ہے اگر اور انہیں کوئی تکلیف نہ پہنچائی گئی ہو تو بھی اس زمانے میں مسلوب کرنے کا جو طریقہ کار تھا وہ موت سے زیادہ بدتر تھا کہ ہاتھ اور پاؤں میں کیلیں ٹھوک کر صلیب پر فکس کر دیا جاتا تھا اور اسے موسم کے حوالے کر دیا جاتا تھا. تو جب انسان کے ہاتھ اور پاؤں میں کیلیں ٹھوکی جائیں گی اور وہ بھی خاصی بڑے سائز کی, تو یہی تشدد بہت ہے. لیکن حضرت عیسیٰ علیہ السلام پر بدقسمتی سے جسمانی تشدد بہت ہوا. یہ بھی کسی غیر ملکی سے سوال ہے کہ اللہ تعالیٰ کو قرض حسنہ دیجئے اور اللہ اسے بہتر طریقے سے لوٹائے گا. یہ اصل میں جو آیت انہوں نے کوٹ کی ہے اس کا صحیح ترجمہ یہ بنے گا کہ اللہ تعالیٰ کو قرض دو اور وہ قرض بہترین لوٹانے والوں میں ہے. ہم اللہ کے نام پر جو بھی نیکی کرتے ہیں اور خاص طور پر جو اس کی مخلوق کے ساتھ اللہ کے نام پر حسن سلوک کرتے ہیں وہ در حقیقت اللہ کو قرض ہے, اور وہ چونکہ بڑا حیا والا ہے, بہت سخی ہے, دیالو ہے, تو وہ اس کو کئی کئی گنا بڑھا کے اس کا اجر عطا کر دیتا ہے. اگر ہم خالصتاً اللہ کے نام پر بغیر یہ غرض رکھے کہ اس سے ہمیں ثواب ملے گا, اس سے ہمارے نام اعمال میں نیکیوں کا اضافہ کر دیا جائے گا, ہمارے گناہ جھڑ جائیں گے, یہ قطعی طور پر کسی قسم کا ذہن میں ہمارے خیال نہ ہو. صرف ہم یہ سوچیں کہ میرا رب مجھے بغیر کسی استحقاق کے, بغیر حساب کے رزق عطا فرماتا ہے, تو مجھ پر یہ لازم ہے کہ میں از راہ تشکر اللہ کی سطح کردہ رزق میں سے, اللہ کی مخلوق میں وہ لوگ جو لیس فارچونیٹ ہیں ان کی خدمت کر دوں. تو جب یہ نیت ہوتی ہے صرف اتنی ہی, تو یہ بہترین قرض حسنہ ہے اللہ کو, اور اللہ اسے کئی گنا کر کے لوٹا دیتا ہے. ہم اگر اپنے کام چھوڑ کر, انتہائی ضروری کام چھوڑ کر, لوگوں کے کام کرنے کے لیے اگر چل پڑتے ہیں اور اس میں نیت صرف اور صرف یہ ہوتی ہے کہ یہ اللہ کا بندہ ہے, پریشان ہے, تو اگر میری تھوڑی سی ایفرٹ سے, تھوڑی سی تکلیف اٹھا لینے سے اس کا کام ہو جائے تو یہ اس تکلیف سے, اس ٹینشن سے باہر آ جائے گا. نیت صرف اتنی ہو تو یہ بھی قرض حسنہ ہے, اور اللہ اسے کئی گنا بڑھا کے آپ کو لوٹا دے گا. اور اس ضمن میں اس کا ایک وعدہ ہے کہ تم میرے بندوں کے کام کرو یا تم میرے بندوں کے کام آؤ, میں تمہارے کام خود کر دوں گا. تو وہ قرض حسنہ جو لوٹایا جائے گا وہ اس صورت میں لوٹایا جائے گا کہ خود ہمارے کام اللہ تعالی اپنی قدرت سے کر دے گا, غیب سے کام ہونے لگے. اسی طرح اگر انسان خود بھوکا ہے, شدت سے بھوک محسوس ہو رہی ہے اسے, اور اس کی بھوک سے کہیں کم کھانا اسے میسر آیا ہے, یہ دیکھ کے کہ اللہ کا کوئی اور بندہ بھوکا ہے, انسان خود صبر کر لے کہ چلیے میں जहां पिछले दो वक्त मैंने सबर किया है, तीसरा वक्त और सबर कर लूंगा, मैं फिर खा लूंगा। ये अल्लाह का नेक बंदा खाना खा ले, क्योंकि इसे भूख मुझसे ज्यादा महसूस हो रही है। वो खाना किसी को खिला दे तो अल्लाह अपने कुदरत से, अपने खजाने से बेहतरीन खाना मुहैया कर देता है इंसान को। ये कर्ज हंसना है रब को, तो वो कर्ज हंसना लौटा देगा। मुझसे लोग मिलते रहते हैं और अक्सर औकात ये मैंने लोगों से सुना के सब, कुछ लोगों ने हमारे पैसे हमसे उधार लिए हुए हैं, वो वापस नहीं कर रहे। तो मैं कोशिश करता हूँ कि उन्हें, उनकी तवज्जो इस बात की तरफ दिला दूँ, करते सबको हमें मालूम है, सिर्फ बात ये होती है कि वक्ती तौर पे हमारी उधर तवज्जो नहीं होती, हमारे जहन से निकल जाती है बात। तो उनसे ये गुजारिश किया करता हूँ कि भाई, आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है कि जिसको कर्ज दिया जाए उसे सहूलत दे दी जाए। इससे बढ़कर भी एक और काम किया जा सकता है, वो ये है कि बावजूद खुद सख्त जरूरत में मुब्तला होने के, अगर हम तकाजा न करें अपने कर्ज की वापसी का, सिर्फ इस ख्याल से कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि मकरूज को कर्ज की अदायगी के सिलसिले में सहूलत दे दो, तो वो सहूलत मालूम नहीं आप सल्लल्लाहु अलैहि वसल्लम के जहन में किस दर्जे की थी, तो तकाजा ही ना किया जाए। तो मुझे अल्लाह ताला की हया और उसकी सखावत की सिफ से ये पूरी न सिर्फ उम्मीद है बल्कि यकीन कामिल है कि अल्लाह हमारी ज़रूरतें गैब से पूरी कर देगा, और हमने गैब से ज़रूरतें पूरी होती देखी भी हैं। बात सिर्फ नियत की है कि नियत सिर्फ इतनी हो कि आप सल्लल्लाहु अलैहि वसल्लम का हुक्म है कि सहूलत दी जाए, तो ना मालूम सहूलत किस एक्सटेंट की थी आप सल्लल्लाहु अलैहि वसल्लम के जहन में ये फरमाते हुए, बल्कि फकीर लोग तो ये रवैया रखते हैं कि ठीक है मकरूज को सहूलत देनी है, वो उसको मजीद जरूरत है तो जाके मजीद पकड़ा है कि भाई ये मेरे पास फालतू हैं पैसे, ये रख लो तुम्हारे किसी काम आ जाएंगे। तो ये भी अल्लाह के कर्ज हंसना है, अगर किताबों में इसको कर्ज हंसना के जिम्मे में नहीं दिया उलेमा ने, लेकिन मैं ये समझता हूँ ये भी कर्ज हंसना है कि अल्लाह के नाम पर मकरूज से तकाजा ही ना किया जाए, तो अल्लाह गैब से जरूरतें पूरी करने लगता है। तो ये फहरिस्त बहुत तवील है, इसको मैं उसी नोट के साथ मुख्तसर कर सकता हूँ जो मैं अक्सर बेशतर अर्ज करता रहता हूँ कि आला तरीन रवैया जिंदगी में हमारा वो होगा जहां हम हर हर कदम पर आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा की नकल करने लगे। जिंदगी के जिस जिस मामले में आप सल्लल्लाहु अलैहि वसल्लम के जो जो रवैये रहे, जो जो रवैये इख्तियार किए आप सल्लल्लाहु अलैहि वसल्लम ने, उसकी सीधी सीधी नकल कर ली जाए, और भले उस नकल में हम अकल को ना ही दखल दें तो बेहतर। तो मैं ये समझता हूँ कि वह ऐसा रवैया हो जाएगा जिंदगी का जो कुलियतन कर्ज़े हंसना ही है, और उसका जो अजर है वो इस दुनिया में सहूलत के साथ साथ इज्जत की सूरत में भी मिलता है, और आखिरत में तो अल्लाह ताला यकीनन उसके इनामात बेपनाह देगा। गुज़श्ता से पैवस्ता नशिस्त में ऐदाद का जिक्र हुआ, फिर गुज़श्ता नशिस्त में भी ऐदाद का जिक्र हो रहा था, उसी ज़िम्न में एक और सवाल किसी साहब ने पूछा। ये सही है कि रूहानियत में सात के हिंसे को बहुत अहमियत हासिल है और न्यूमरोलॉजी में भी इसे रूहानियत का अदद ही कहा जाता है, एस्ट्रोलॉजी में भी इसको रूहानियत का अदद ही कहते हैं। जितने भी मिस्टिक साइंसेस हैं उसमें सात को रूहानियत का हिंसा ही कहा जाता है। लेकिन उसके साथ साथ जहां कायनात की तखलीक की बुनियाद छह का हिंसा बनी, चार के अदद को भी बहुत अहमियत हासिल है। पहले भी गालिबन जिक्र हुआ था कि रवायत के मुताबिक पैगंबरों की तादाद 1,24,000 है। मैं हर मरतबा रवायत इसलिए कहता हूं कि ये कहीं तहरीर नहीं है, ये तादाद कंफर्म नहीं, लेकिन कहा यही जाता है कि 1,24,000 पैगंबर थे। उसमें चार पैगंबर बहुत जय्यत गिने जाते हैं। सहीफे बहुत से नबियों पर उतरे लेकिन आसमानी किताबें चार ही मशहूर हुई। फरिश्तों की तादाद बेपनाह है लेकिन चार ही फरिश्ते उनमें नुमाया है। ये फरिश्तों का जिक्र चला तो मैं चलते चलते एक और अर्ज करता चलूं कि इंसान की पैदाइश का अम्र रूहानियत के मुताबिक यह है कि इंसान की असलियत क्या है। किताबें तो मुख्तलिफ अंदाज में उसे बयान किया, कहीं एक गंदे कतरे से, कहीं मिट्टी से, कहीं कीचड़ से। रूहानियत में हम ये कहते हैं कि इसकी बुनियाद दो चीजों पर रखी जाती है, एक मर्द की कमर से निकले हुए पानी से और एक खातून के पानी से। ये दोनों फ्लूइड्स पहले 40 दिन मिक्स होते हैं आपस में और उन 40 दिनों में जब वो खूब एक दूसरे के साथ मिक्स हो चुके हैं तो फिर ये खून की सूरत इख्तियार कर लेते हैं, गाढ़ा खून। और ये प्रोसेस 40 दिन जारी रहता है। उसके बाद अगले 40 दिन ये खून लोथड़े की शक्ल इख्तियार करता है। अब मुझे नहीं मालूम कि मॉडर्न साइंस इस सिलसिले में क्या कहती है, कभी इस मौजू पर कोई किताब नजर से गुजरी नहीं मेरे, लेकिन ये हमारे यहाँ रूहानियत में इसको इस तरह गिना जाता है। तो जब ये तीसरे 40 दिन के सेट में लोथड़े की शक्ल इख्तियार कर लेता है तो फिर ये इंसान की शक्ल इख्तियार करने लगता है। तो इन ऑल 120 डेज हो गए। 120 डेज के बाद इंसानी शक्ल वहां नमूदार होने लगती है कि उसके हाथ और पांव और सर तख्लीक होने लगता है और फिर ये प्रोसेस इसी तरह अपनी तकमील तक जारी रहता है। उसके बाद इंसान का दिल धड़कना शुरू करता है वो, और ये वो वक्त होता है जब उसमें रूह डाल दी जाती है। लेकिन रूह डालने से पहले फरिश्ता इंसान के माथे पर तीन चीजें तहरीर करता है जिसमें तहरीर होने वाली तीनों चीजों में आखिरी चीज रिस्क की मकदार उसका तरीका लिखा जाता है। उसके बाद रूह डाल दी जाती है और फिर इंसान दुनिया में आ जाता है। जब वो दुनिया में आता है तो उर्फ आम में तो ये कहा जाता है साहब दो फरिश्ते उस पर मामूर कर दिए गए, क्रामन कातमीन जिन्हें कहते हैं। दर हकीकत वो सिर्फ दो फरिश्ते नहीं हैं, इंसान पर मामूर होने वाले फरिश्तों की कुल तादाद 160 और हैरत अंगेज चीज ये है कि इनमें से 9 तो वो हैं जो उसे ट्रैक पर रखते हैं या उसको मॉनिटर करते हैं, बाकी उसकी हिफाजत करते हैं। एक बड़ी हैरत अंगेज चीज है। तो फरिश्तों का जिक्र चला था तो मेरे जहन में ये आया कि मैं इंसान की तख्लीक का ये पहलू भी अर्ज कर दूं। तो फिगर 4 उसका जिक्र हो रहा था, तो वहां से इंसानी तख्लीक की तरफ हम टर्न ले गए। ये जो इंसानी तख्लीक है, इसका जो जिस्म बना है, अजीब चीज ये है कि इसके अंदर भी 4 अंसर हैं, चारों ही सरगर्म होते हैं, हवा, आग, मिट्टी और पानी। और केमिकली भी इसमें 4 ही चीजें हैं, जिससे आगे ऑफ शूट्स हैं फिर उसकी बहुत सी। जो ज्यादा इंपॉर्टेंट है इंसान के जिस्म में जो चीज, वो सफरा है, उसके बाद सौदा है, फिर खून है और आखिरी चीज बलगम है। ये 4 चीजें हैं बुनियादी। रूहानियत में आप जब बीमारी को डिफाइन करते हैं तो हम साइंस की तरह उसको इस अंदाज में नहीं कहते कि ये सिम्टम्स होंगे तो फलां बीमारी हो जाएगी। रूहानियत में आमतौर पर डेफिनेशंस बहुत ब्रीफ हैं, टू द पॉइंट होती हैं और बहुत प्रिसाइज होती हैं। तो रूहानियत में ये कहा जाता है कि साहब इन 4 चीजों के बैलेंस में कहीं अगर थोड़ा सा फर्क आएगा तो उस फर्क के नतीजे में पैदा होने वाले रिएक्शंस बीमारी हैं। तो इस बैलेंस को दोबारा अपने ठिकाने पे ले जाइए तो इंसान की बीमारी दूर हो गई। और यही वजह है, ये एक चीज और आपको क्लियर हो जाएगी कि फकीर लोग सिर्फ जड़ी बूटियों ही से क्यों इलाज करते हैं अपना, और ज्यादातर बीमारियों का इलाज पानी से क्यों होता है। फकर में तकरीबन 80% बीमारियों का इलाज पानी से कर दिया जाता है, और गालिबन आज की जो मॉडर्न साइंस है, इसने शायद फकर ही से एक तरीका इलाज डिराइव किया, और वो है हाइड्रोथेरेपी। एक नया तरीका इलाज अब इंट्रोड्यूस हुआ है फॉर द पास्ट 10 ईयर्स। गालिबन पाकिस्तान में तो अभी ये ज्यादा नहीं आया, लेकिन अमेरिका में ये राइज हो चुका काफी बड़े पैमाने पर, कमर्शियल स्केल पर, और हाइड्रोथेरेपी के नाम से ये आया है। और ये कोई बुरी चीज नहीं कि किसी दूसरी जगह से चीज देखकर उस पर तहकीक करके उसे इंट्रोड्यूस करा दिया जाए, तो काबिल स्ताइश है। ये फकर से गालिबन लिया गया है, मैं दावा नहीं करता लेकिन अंदाजा है मेरा। फकीर लोग 80% बीमारियों का इलाज पानी से कर लेते हैं। वो होता यही है कि हमारे जो बॉडी में केमिकल्स हैं, साइंस तो ये कहती है कि ह्यूमन बॉडी के अंदर 4 टाइप्स ऑफ सॉल्ट्स और 99 बेसिक एलिमेंट्स होते हैं, जिसमें मिनरल्स हैं, मेटल्स हैं और उनके कंपाउंड्स हैं। 99 कंपाउंड्स वो हैं और 4 टाइप्स ऑफ सॉल्ट्स हैं एंड 5 टाइप्स ऑफ पॉइजन्स ये ह्यूमन बॉडी में मौजूद हैं। इनके अगर बैलेंस में कोई कमी या ज्यादती वाकई हो जाए तो इंसान बीमार हो जाता है। ये एलोपैथी का तरीका इलाज है, लेकिन रूहानियत में इसको दूसरे तरीके से हम लोग लेते हैं। इसी तरह बुनियादी तौर पर नूर की 4 किस्में हैं, या 4 लेवल्स कह लीजिए इसको। अवलीन तो नूर अलका है जो रब का अपना नूर है, उससे फिर दूसरा नूर निकलता है, उसे नूरुल मरवारीद कहते हैं। और फिर नूरुल मरवारीद से आगे एक और नूर की किस्म निकलती है जो नूरुल हुदा कहलाता है, और नूरुल हुदा से फिर आगे दो शाखें हैं, नूरुल हुदा उल मुत्तकीन और नूरुल हुदा उल आलमीन। तो ये जो मैं रूह फूंकने की बात कर रहा था कि इंसानी जिस्म में रूह फूंक दी जाती है, तख्लीक का मैं अभी प्रोसेस अर्ज कर रहा था, ये नूर होता है नूरुल हुदा, जो रूह की शक्ल में इंसान के जिस्म में जाता है। इसी तरह इंसान की जिंदगी की भी चार किस्में हैं, चार लेवल्स हैं, चार ही की फिगर से बात हो रही है। एक तो ये जिंदगी जो हम यहां गुजार रहे हैं, फिर एक बड़ी मुख्तसर सी जिंदगी जो कब्र की है, खामोश जिंदगी के नाम से भी उसे जाना जाता है, द साइलेंट लाइफ। फिर कब्र के हिसाब किताब के बाद जब रूह आलमे बरज़ख में दाखिल हो जाती है, तीसरी किस्म वो है जिंदगी की। और फिर चौथी आखिरी और अबदी, हिसाब किताब के बाद जब फिर इंसान अपने अमाल की बुनियाद पर अपने अपने ठिकाने पर भेज दिया जाएगा, तो वो अबदी जिंदगी उसकी आ जाएगी। तो ये चार के हिस्से से मुतालिक ही था, क्योंकि वो किसी साहब ने इसमें एक सवाल पूछा तो उसको मैंने यही वादा किया था उन साहब से कि मैं संडे के रोज वक्त होगा तो उस वक्त मैं अर्ज कर दूंगा। किसी साहब के जहन में कोई सवाल है तो
सर, मेरे दो सवाल हैं। एक तो ये कि जो पहला जो आपने सवाल पढ़ा था हजरत ईसा अलैहि सलाम के हवाले से, तो ये क्लियर नहीं हो सका कि आपने क्या ये कहा है कि उनको स्लीप दी गई थी या ये कि नहीं दी गई थी, क्योंकि उससे जिस्मानी अजियत का आपने जिक्र फरमाया। दूसरा सवाल जो है वो है कि ये जो साइलेंट लाइफ की बात आपने की है, बहुत मुख्तसर जो है इसको अगर यानी हो सके तो एलेबोरेट फरमा दें।
देखिए, हमारे और दूसरे मजाहब के अकायद में हज़रत ईसा से मुतालिक जो एक फ़र्क है बुनियादी तौर पर, गैर मुस्लिमों का कहना यह है कि हज़रत ईसा अलैहिस्सलाम को मसलूब किया गया था और वो सलीब ही पर अल्लाह को प्यारे हो गए थे। मुसलमानों का कहना यह है कि उन्हें सलीब करने की कोशिश की गई थी और वो फिर आसमान पर उठा लिए गए थे। तो मैंने उतनी ही बात बयान की थी कि जो स्लीप उन्हें किया गया था, तो उसके बाद का मैंने ये अर्ज नहीं किया था कि उस तकलीफ से आप अल्लाह को प्यारे हो गए थे, ऐसी बात नहीं, वो उठा लिए गए थे आसमानों पर, लेकिन स्लीप पर चढ़ाया जरूर किया था उन्हें, ये जरूर है, उसके बाद वो फिर उठा लिए गए थे। जो कब्र की जिंदगी है, अब उसके अंदर तो मुख्तलिफ फरिश्ते मुख्तलिफ सवालात जवाबात करेंगे और हमसे हमारे ईमान के बारे में और हम जमीन पर किस तरह चलते रहे, ये सब हिसाब किताब वहीं हो जाएगा। जो हमारे अमाल हैं उसका हिसाब किताब यौमे हशर में होगा, लेकिन जमीन से मुतालिक हिसाब किताब तो वहीं हो जाएगा। तो मुझे नहीं मालूम आप क्या उसके बारे में मुझसे जानना चाहते हैं, लेकिन अजीब चीज़ ये है कि ना तो कश्फ इस बारे में हेल्प कर पाता है कि पूरा सिलसिला को दिखाई दे जाए, और जो लोग रूहानियत के इंतहाई बुलंद मकाम पर थे उन्होंने उसे बयान नहीं किया असल मामला वहाँ होता क्या है। तो مجھے شبہ یہ پڑتا ہے کہ شاید بحثیت پاکستانی کے ہم شاید اس قصے میں ہیں کہ اگر وہ پرچہ آؤٹ ہو جائے تو اس کی تیاری یہاں سے کر لیا جائے تاکہ کیونکہ پاکستانی کا ذہن ادھر ہی جاتا ہے کہ شارٹ کٹ کہاں ہے. تو اب اگر اللہ تعالیٰ اپنی قدرت سے کبھی کسی مردے سے ملاقات کرا دے تو اس سے پوچھا جائے کہ صاحب آپ سے کیا کیا پوچھا گیا تھا, تو یہیں تیاری کر کے رٹ لیا جائے, اور جب فرشتہ آئے تو رٹی ہوئی چیز اس کو بیان کر کے جان چھڑا لی جائے اپنی. تو میں خود بھی اسی جستجو میں رہتا ہوں.
انجیلوں میں سے ایک انجیل برنباس کی ہے جی, جس کے اس میں انہوں نے کہا ہے کہ وہ یہودہ کی شکل بدل گئی تھی حضرت عیسیٰ علیہ السلام کی شکل میں, اور وہ جو اذیتیں دی گئی وہ اس کو دی گئی تھی. یہ کہتے ہیں مسلمان مانتے ہیں کہ وہ صحیح ہے وہ انجیل.
صاحب بات یہ ہے کہ میرے عقیدے میں تو صرف اتنا ہے کہ جو قرآن کہتا ہے وہ درست ہے. میں قرآن جس کو میں فالو کرتا ہوں اس کی بیان کردہ چیز کو زیادہ اوتھینٹک سمجھتا ہوں, اور اس سے مزید آگے تحقیق میں نہیں جاتا. اس سنس میں کہ اگر میرے رب کا یہ فرمان ہے کہ وہ اس نے اپنے بندے کو پھر اٹھا لیا تو میرے لیے اتنا کافی ہے. ادروائز اگر روایات کے پیچھے جائیں گے تو وہ پھر بات بہت دراز ہوتی چلی جاتی ہے, اور امکان یہ ہے کہ پھر انہی چیزوں میں الجھ جاتا ہے انسان, اور اس کا ایمان ڈاؤن ڈول ہونے لگتا ہے کہ کیا سچ اور کیا جھوٹ. تو سب میں اچھی چیز تو یہ ہے کہ جتنا قرآن نے بیان کیا میں اس پہ ایمان لے آؤں, اور اگر کہیں قرآن سمبولیکلی کوئی بات کہہ رہا ہے تو اس سلسلے میں آپ صلی اللہ علیہ وسلم کے جو فرمودات ہیں ان سے مدد لے لی جائے, اور اس سے جو چیز واضح ہو جائے پھر اس پہ ایمان لے آیا جائے. اس سلسلے میں نہ میں نے زیادہ پڑھا نہ میں نے تحقیق کی, کیونکہ ایک جو احساس انسان کو ہر وقت مارے رکھتا ہے وہ یہ ہے کہ ان باریک چیزوں پر اس وقت تحقیق کی جائے اگر میں ایمان کی جو بنیادی چیزیں ہیں موٹی موٹی ان کو اپنی پہلے میں درست کر پاؤں. تو بدقسمتی یہ ہے کہ وہ موٹی چیزیں ہی مجھ سے قابو میں نہیں آتی, میں ان کو ہی صحیح طریقے پر فالو نہیں کر سکتا. تو یہ باریک چیزیں اور یہ عالمانہ نقطے تو بہت دور ہیں. اگر کبھی آدمی کبھی بیٹھ کے سوچتا بھی ہے کہ میں ان پہ غور کر لوں تو دوسری لمحے خیال اور آنے لگتا ہے کہ جن چیزوں کے سلسلے میں مجھ سے روز محشر پوچھ گچھ ہونی ہے ابھی تو میں انہیں نہیں پوری کر پا رہا, تو اللہ یہ تھوڑی مجھ سے پوچھے گا کہ ذرا یہ مجھے بتاؤ کہ میں نے حضرت عیسیٰ علیہ السلام کو زندہ اٹھایا تھا یا صلیب پر ہی ان کا جسم اور جان کا سلسلہ منقطع ہو گیا تھا. تو اگر یہ سوال رب نے پوچھنا ہوتا تو شاید میں تیاری کرتا کہ شاید اسی میں فل مارکس آ جائیں, میں پاس کر دیا جاؤں. تو یوں میں ادھر کو توجہ نہیں دے پایا ابھی تک. میری آپ سے بھی گزارش یہ ہوگی کہ زیادہ الجھاؤں میں جانے کی بجائے جو ہماری روزمرہ کی زندگی ہے جس کے نتیجے میں فیصلہ ہونا ہے کہ ہمارے ساتھ کیا سلوک کیا جائے, ان کو پہلے درست کر لیں ہم تو باقی چیزیں خود بخود سیدھی ہو جائیں گی. یہ میری رائے ہے, میں آپ کو مشورہ دینے کا اہل تو ہوں نہیں, لیکن یہ رائے ہے میری.
The four stages of life that آپ نے جو مینشن کی تھی اس میں جو life before this life جب وہ فرشتوں کے سامنے اکٹھا کیا تھا سجدے کے لیے کہا تھا, ایسی بات بھی آتی this not part of this life جب فرشتوں کو سجدے کے لیے کہا تھا اور وہ اس life کا part نہیں ہے.
نہیں وہ بالکل ہے, وہ اس دنیا سے پہلے کی زندگی ہے, لیکن میں اس دنیا سے اس کو ریلیٹ کر رہا تھا جس میں ہم زندہ ہیں. ویسے تو وہ سٹیجز اگر لے جائیں گے پیدائش سے قبل کی تو دو سٹیجز بن جائیں گے, پھر وہ میں نے یہاں کسی نشست میں علیحدہ سے بیان کی تھی.
یہ عادات کی بات ہو رہی تھی جی, میں پچھلے اس میں تو تھا نہیں, تو اگر اس میں بتا دیا گیا ہو تو مجھے پتہ نہیں کہ ہم ان عادات سے روحانی طور پہ کیا فوائد کیا حاصل کر سکتے ہیں.
دیکھیے وہ سلسلہ یوں چلا تھا, کیونکہ میں خود بذات خود ان چیزوں سے دور بھاگتا ہوں, کہ قرآن پاک پر لوگ تحقیق کر رہے ہیں مختلف اینگل سے. سب سے پہلے بائبل پر تحقیق ہوئی تھی, تو اس کا انہوں نے دی کوڈ آف بائبل کے نام سے اس کو شائع کر دیا کتابوں کو. دوسری تحقیق ہوئی جو تقریباً شاید 15 سال پہلے توریت پر, اور اب قرآن پاک کی طرف رخ کیا. جو صاحب میرے پاس لے کر آئے وہ کتابیں, یہ یو کے میں وہ صاحب ہیں, انہوں نے وہ کتابیں مجھے دیں, تو میں نے اس وقت بھی ان سے یہ کہا تھا کہ جس کو آپ کامیابی سمجھے ہیں کہ قرآن کی تمام بنیاد 9 کے ہنسے پر ہے, تو میں ابھی آپ کو 5 منٹ میں پروف کر دیتا ہوں کہ اس کی بنیاد 4 کے ہنسے پر ہے, اور جب میں وہ پروف کر چکوں اور آپ کنونس ہو جائیں تو پھر میں اسے یہ پروف کر دوں گا کہ قرآن کی بنیاد 6 کے ہنسے پر ہے, اور فائنلی میں اسے 7 پر پروف کر دوں گا. وہ لگ تو گئے میرے اس میں 2 یا 3 دن, لیکن وہ پروف کر دیا کہ وہ کسی ہنسے کو پکڑیں گے تو یوں لگے گا کہ قرآن پاک کی بنیاد اسی ہنسے پر ہے. یہ بات یوں چلی. تو میں نے ان سے یہ عرض کیا تھا کہ قرآن پاک کی ڈیوائن بک ہونے کا یہی ثبوت ہے, اس کی تحقیق کسی انداز میں کر لیجئے وہ اس پر پورا ہو جائے گا, اس لیے کہ جس چیز پر اس کی بنیاد ہے وہ کسی کے علم ہی نہیں ہے. تو یوں بھٹکتا رہے گا انسان, اور ہر آدمی اپنی جگہ یہ سمجھے گا کہ میں نے تحقیق مکمل کر لی. یہ قرآن پاک کا اعجاز ہے, کیونکہ وہ در حقیقت کلام الہی ہے. آپ اس کو کسی میزان پہ تولیے وہ پورا اترے گا, کسی بیلنس پر اسے لے جائیے فٹ بیٹھ جائے گا وہ. تو یوں یہ بات چلی. تو اس کے بعد سورتوں کی تعداد اور بسم اللہ الرحمن الرحیم کی ریلیشن شپ پر بات ہوئی, تو میں نے ان کو وہ ریلیشن شپ نکال کے دے دی کہ یہ لے لیجیے, جس کو آپ ورک آؤٹ نہیں کر پا رہے وہ میں کر دیتا ہوں آپ کو, کہ بسم اللہ الرحمن الرحیم کیوں لکھا جاتا ہر جگہ. مقصد یہ نہیں کہ میں کوئی ان سے زیادہ قابل تھا, مقصد تو صرف یہ تھا کہ میرا ایمان صرف اتنی جگہ تک محدود ہے کہ یہ کلام الہی ہے, میں اس پر ایمان لے آؤں, بس اس سے زیادہ نہیں. اس کی بنیاد کیا ہے وہ رب کے ذمہ ہے, میرے ذمہ نہیں ہے. تو میں ان صاحب کو بھی یہ چاہتا تھا کہ وہ اندھے ایمان پر آ جائیں. تو یوں میں نے ان سے شروع کیا. تو یہاں پھر کسی موضوع پہ بات ہوئی تو وہی ریلیشن شپ یہاں انڈر ڈسکشن آ گیا, بسم اللہ الرحمن الرحیم اور آیات سورتوں کی ٹوٹل تعداد. تو میں نے وہ یہاں بیان کر دیا. ورنہ اگر آپ یہ چاہیں کہ وہ جو اعداد نکلے ان سے آپ کوئی کام لے لیں یا میں کوئی کام لے لوں, تو ممکن نہیں. اس کو صرف بطور سائنس پڑھ لیجئے کہ معلومات میں اضافہ ہو جائے گا. اور دوسری چیز یہ ہے کہ ان اعداد کو پڑھنے سے جہاں ایک نیا علم آپ ہم سیکھیں گے, وہاں اللہ تعالیٰ کی قدرت پہ اور یقین پختہ ہو جائے گا, اور قرآن کے کلام الہی ہونے پر اور زیادہ ایمان پختہ ہو جائے گا ہمارا. یہ ضرور فائدہ ہو سکتا ہے, ورنہ اس کا کوئی تعویذ تو لکھا نہیں جا پائے گا, اور نہ ہی اس سے کوئی یہ ہوگا کہ دولت میرے ہاتھ لگ جائے یا آپ کے ہاتھ لگ جائے, لکھ کے دیکھ لیجئے, کچھ نہیں ملے گا اس سے.
السلام شاہ صاحب.
وعلیکم السلام.
شاہ صاحب آپ نے اپنے پچھلے لیکچرز میں عالم روحا کا ذکر کیا تھا, اور یہ بتایا تھا کہ جو کچھ عالم روحا میں ہوتا ہے دراصل اس دنیا میں جو کچھ ہوتا ہے اس کی مینیفیسٹیشن ہے. اس بارے میں ہم کسی طرح اس دنیا میں رہتے ہوئے اپنے عالم روحا میں جو کچھ ہو رہا ہے اس کو افیکٹ کر سکتے ہیں کسی عمل سے, اور اس کو ذرا الیبوریٹ کر سکتے ہیں؟ تھینک یو.
دیکھیے اگر یہاں ہونے والی چیزیں وجہ بنتی ہوتی عالم روحا میں ہونے والی چیزوں کی, تو ہم وہاں ہونے والے واقعات اور معاملات کو انفلوئنس کر سکتے تھے یہاں پر معاملات طے کر کے، لیکن چونکہ وہ ادر وے راؤنڈ ہے کہ وہاں ہونے والے معاملات کے نتیجے میں یہ معاملات وجود میں آتے ہیں، تو ہم یہاں سے ادھر کو انفلوئنس نہیں کر سکیں گے. بلندی سے پانی نیچے رکھے ہوئے برتن میں آ رہا ہے، تو اگر نیچے رکھے ہوئے برتن کا پانی ہم یہ چاہیں کہ اوپر والے پانی کی تعداد میں اضافہ کر دے یا اس کے رنگ کو بدل دے یا اس کے فلو کو بدل دے، وہ ممکن کبھی نہیں ہوگا. ہاں، اس سے اوپر کوئی برتن ہوگا، اس میں رکھا ہوا پانی اپنے سے نیچے والے پانی کے رنگ کو بھی بدل سکے گا، فلو کو بھی چینج کر دے گا، کوانٹیٹی کو بھی بڑھا گھٹا دے گا، نیچے والا نہیں کر پائے گا. تو یہ دنیا نیچے والا برتن سمجھ لیجئے. تو وہاں سے ادھر کو انفلوئنسز آ رہے ہیں اور اس کے نتیجے میں یہاں یہ واقعات رونما ہوئے، اس لیے یہاں سے ہم اسے انفلوئنس نہیں کر سکتے.
یہاں پہ ہم قرآن شریف پڑھ کے یا نفل پڑھ کے عالم ارواح میں جو گزرے ہوئے لوگ ہیں ان کی روحوں کو ثواب پہنچاتے ہیں، اس کا افیکٹ وہاں پہ.
بزرگوں نے یہ کہا تھا کہ بات کا مفہوم اس پر زیادہ ڈیپینڈ کرے گا کہ یہ بات کہاں سے کہی گئی. تو اگر کوئی اور صاحب یہ سوال پوچھتے تو جواب آسان تھا. میں ایک ڈاکٹر کی زبان سے یہ سوال پوچھ کے کوئی خوفزدہ ہو گیا کہ اللہ رحم کرے ڈاکٹر صاحب کا ارادہ کیا ہے، اور ہیں بھی دل کے ڈاکٹر. دیکھیے، یہ بہت تفصیل سے میں نے شروع کی نشستوں میں اس کا ذکر کیا تھا. میں نے ایکسپلین کیا تھا کہ جو انسان اس دنیا سے چلا گیا اس کا تعلق اعمال سے منقطع ہو گیا، اب وہ قادر نہیں ہے کسی قسم کے بھی اعمال پر. تو جب وہ اعمال پر قادر نہیں ہے تو پھر وہ اپنے نام اعمال میں نہ تو ثواب کا کوئی اضافہ کر سکتا ہے نہ گناہ کا، کیونکہ ثواب اور گناہ تو اعمال کے جواب میں لکھے جاتے ہیں. اب سبھی روحیں عالم برزخ میں ہیں، تو جو لوگ دنیا میں باقی رہ گئے ان کی اولاد، ان کے عزیز و اقارب، ان کے دوست احباب، جب ہم قرآن پاک کی تلاوت کرتے ہیں، کسی غریب کو کھانا کھلاتے ہیں یا کوئی اور نیکی ہم کرتے ہیں، تو اللہ تعالیٰ اس کا ثواب ہمیں عطا فرماتا ہے. تو اگر ہم اللہ کے حضور یہ درخواست کریں کہ یا باری تعالیٰ اس اچھے کام کا اگر کوئی ثواب ہے تو اسے فلاں شخص کے نام اعمال میں لکھ دے یا فلاں شخص کی روح کو بخش دے، جو عرف عام میں یہ سینٹنس کہتے ہیں، مقصد اس سے یہ ہوتا ہے کہ اس کا ثواب فلاں آدمی کے جو اس دنیا سے جا چکا اس کے نام اعمال میں لکھ دے. تو رب تعالیٰ چونکہ مہربان ہے، وہ اپنی رحمت کے صدقے اس درخواست کو قبول کرتا ہے اور اس آدمی کے نام اعمال میں وہ ثواب لکھ دیا جاتا ہے. اللہ تعالیٰ کی رحمت اتنی زیادہ ہے کہ بجائے اس کے کہ وہ جو میں نے درخواست کی اللہ کے حضور کہ اس نیک کام کا ثواب اس آدمی کی روح کے نام اعمال میں لکھ دیں، وہ لکھنے کے باوجود وہ ثواب اتنا ہی میرے نام اعمال میں بھی لکھ دیتا ہے. اب جب یہ ثواب کسی کے نام اعمال میں لکھا جاتا ہے تو اس کی اطلاع اسے دی جاتی ہے کہ تمہارے نامہ اعمال میں فلاں شخص نے اتنا ثواب لکھوایا ہے یا ایڈ کروایا، جو بھی الفاظ کہہ لیجیے آپ، تو وہ روح خوش ہوتی ہے اور اللہ کے حضور یہ عرض کرتی ہے کہ یا باری تعالیٰ، جس شخص نے میرے ساتھ یہ نیکی کی ہے کہ میرے نامہ اعمال میں ثواب کا اضافہ کیا، تو اس پر رحمت کر دے، تو اس پہ رحم فرما دے. یہ ہے سارا سلسلہ. اور اگلا سوال جو آپ نے کرنا ہے وہ میں اس کے بغیر ہی آپ سے عرض کر دوں کہ یہ جو ہم ختم کا سلسلہ کرتے ہیں کچھ عقائد میں، اس کے اندر بہت احتیاط کی ضرورت رہتی ہے. ذرا سی احتیاط ہم نے ہاتھ سے چھوڑی تو شرک میں چلی جائے گی بات. تو اس سلسلے میں ہمیں بہت محتاط رہنا چاہیے. ہم اکثر و بیشتر یہ کہہ دیتے ہیں کہ فلاں کے نام کا ختم دلا دو، در حقیقت اس میں ہماری نیت تو یہ کہنے کی ہوتی ہے کہ اللہ کے نام پہ ختم دلا دیں اور اس کا ثواب فلاں آدمی کی روح کے نام اعمال میں بھیج دیں. کہنا ہم در حقیقت یہ چاہ رہے ہوتے ہیں، لیکن کثرت استعمال سے اور غیر محتاط استعمال سے وہ الفاظ تبدیل ہو گئے ہیں. تو وہ الفاظ جو ہیں وہ اسے شرک میں لے جاتے ہیں, کیونکہ ختم ہم کسی غیر اللہ کے نام پر نہیں دلا سکتے, وہ شرک ہو جائے گا. ختم وہ اللہ ہی کے نام کا رہے گا, لیکن اس کا ثواب غیر اللہ کی روح کو بخشنے کی درخواست کی جا سکتی ہے, وہ ثواب ہے. جیسے ہم فاتحہ پڑھتے ہیں, فاتحہ کیا ہے؟ یہی کچھ تو ہے. تو یہ جو ہم کھانے پینے کی چیزیں ختم میں رکھتے ہیں, اس کے پیچھے فلسفی اصل میں یہ تھی, اللہ کو تو کھانے کی ضرورت نہیں ہے, وہ تو ان سے بے نیاز ہے, اور نہ وہ ان چیزوں کو دیکھتا ہے کہ کسی شخص نے میرے نام پر کیا کھانا کسی کو کھلایا, وہ تو جذبہ اور نیت دیکھتا ہے. تو اس کے پیچھے یہ تھا کہ جب ہم فاتحہ پڑھتے ہیں تو ایک تو اس تلاوت کلام پاک کا ثواب ہوا, پھر ہم اللہ کے نام پر, میں ریپیٹ کر رہا ہوں کہ اللہ کے نام پر غریبوں کو کھانا کھلاتے ہیں, یا وہ چیز غریبوں کو تقسیم کرتے ہیں جو کم آمدنی کے لوگ کبھی کبھار کھاتے ہیں, اس سے ان لوگوں کا دل خوش ہوتا ہے. تو اس کا ثواب, چونکہ کسی کا دل خوش ہوا, اس کا دل راضی ہوا, اس سے رب راضی ہوتا ہے, اور اس کا ثواب کئی گنا زیادہ بڑھ جاتا ہے. تو اضافی ثواب کا سبب بنتا ہے وہ کھانا. تو یوں کھانے کا رواج چل نکلا, تو پھر وہ پچھلے کئی سو سال ہندوؤں کے ساتھ رہتے رہتے ان کے رہن سہن, ان کی رسم رواج, اس کے انفلوئنس میں ہم آ گئے. تو وقت کے ساتھ ساتھ وہ اصل روح تو کہیں گم ہو گئی, ہم نے اسے کچھ کا کچھ بنا لیا. نتیجہ یہ ہے کہ ہمارے اس فیل کی طرف انگلیاں اٹھنے لگیں, اور وہ درست ہیں وہ باتیں, اس میں شک نہیں کہ جو کچھ انداز ہیں وہ اسی جانب انڈیکیٹ کرتے ہیں جو انگلیاں ہم پر اٹھتی ہیں کہ یہ تو غلط ہو رہا ہے کام. تو جذبہ وہی ہونا چاہیے, اور جب جذبہ اور نیت ہماری وہی ہے کہ یہ سب کچھ ہم اللہ کے نام پہ کر رہے ہیں, اور اگر اللہ اسے قبول فرمائے گا تو اس کا ثواب بخش دے گا ہمیں, تو جو ثواب ہمیں ملے ہم اللہ کے حضور یہ درخواست کریں کہ یا باری تعالیٰ, جو کچھ ہم نے تلاوت کیا اور جو کچھ یہ ہم نے کھانا تیرے بندوں میں تقسیم کیا, اس کو اگر تو نے قبول فرمایا ہے تو اس کا ثواب فلاں آدمی کی روح مبارک کو بخش دے, تو پھر یہ درست ہے. یہ ہے اس کا سلسلہ سارا.